यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संयुक्त राष्ट्रसंघको 79औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान। असोज 10 गते प्रधानमन्त्रीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने। सामान्य प्रक्रियाबाट फर्चोट हुन नसकेका बेरुजु फर्चोट गर्न सरकारद्वारा समिति गठन। प्रस्तावित प्रधान न्यायाधीश र राजदूत सुनवाईका लागि संसदीय सुनवाई समितिबाट उजुरी आह्वान। र पाकिस्तानको खैबर पाख्तुनख्वामा सुरक्षाकर्मी र विद्रोही समूहबीच झडप हुँदा 18 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको 79औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नु भएको छ। अमेरिका प्रस्थान गर्नु अघि हिजो प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उप प्रधानमन्त्री प्रकाशमान सिंह र विष्णु प्रसाद पौडेल, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतले विदाई गर्नुभयो। सो अवसरमा नेपाली सेनाको एक टुकड़ीले प्रधानमन्त्री ओलीको सम्मानमा गारत अर्पण गरेको थियो। प्रधानमन्त्री ओलीले यही असोज 10 गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाको यस वर्षको साधारण बहसको विषय कोही पनि पछाडि नछोड़िने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने रहेको छ। प्रधानमन्त्री ओली यही असोज 8 गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज 9 गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ। न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अति कम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरो एलडीसीको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्च स्तरीय र एन्टी माइक्रोबियल प्रतिरोध विषयक उच्च स्तरीय बैठकलाई पनि सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज 7 गते आयोजना हुने नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज 11 गते हुने हावर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा नेपालको परिप्रेक्ष्य, संक्रमणकालीन न्यायबाट जलवायु न्याय विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यतालिका रहेको छ। उहाँले भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटघाट गर्नुका साथै द्विपक्षीय वार्ता समेत गर्नुहुने कार्यक्रम रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको 79औं महासभामा सहभागी हुन हिजो अमेरिकातर्फ प्रस्थान गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आर्थिक वर्ष 2080-81 आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, अन्य संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा समेत पदपूर्तिका लागि जिम्मेवारी तोके अनुसार कार्य सम्पादन गर्नु सराहनीय रहेको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पनि पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष 2080-81 आयोगको वार्षिक कामको प्रतिवेदन पेश गर्नु भएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्वपूर्ण रहेको बताउनुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनवाईका लागि उजुरी आह्वान गरेको छ। समितिको हिजो बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादवमाथि उजुरी आह्वान गरेको हो। समितिले हिजो जारी गरेको सूचनामा 10 दिनभित्र समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयबाट उजुरी दिन सकिने उल्लेख गरिएको छ। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ। सांसद सूर्य थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभाको वेबसाइट मार्फत सार्वजनिक गरिएको हो। प्रतिवेदनमा गोर्खा मीडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सहित चारजनालाई प्रचलित कानून बमोजिम कार्यवाही गर्न सिफारिस गरिएको छ। सरकारले सामान्य प्रक्रियाबाट फर्चोट हुन नसकेका बेरुजु फर्चोट गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युत प्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फर्चोट समिति गठन गर्ने निर्णय गरेको छ। यही बुधबार बसेको मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बेरुजु फर्चोट समितिको कार्यक्षेत्र समेत तोकिएको जानकारी दिनुभयो। मन्त्री गुरूङले प्रत्येक वर्षको वैशाख 7 गतेलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने निर्णय भएको बताउनुभयो। बैठकले आगामी कार्तिक 5-10 गतेसम्म संयुक्त राज्य अमेरिकाको वाशिङटन डीसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन उप प्रधानमन्त्री एवं अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ। त्यसै गरी बैठकले काठमाण्डु उपत्यका खानेपानी सुधार आयोजना दोस्रोको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने 170 मिलियन अमेरिकी डलर करिब 22.89 अर्ब रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा 17 मिलियन अमेरिकी डलर करिब 2.01 अर्ब रूपियाँ बराबरको अनुदान सहायता एवं जापान फण्ड फर प्रोस्पेरस एण्ड रेजिलेन्ट एशिया एण्ड दि पेसिफिकबाट प्राप्त हुने 3 मिलियन अमेरिकी डलर करिब 40.39 करोड रूपियाँ बराबरको अनुदान सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। मन्त्री गुरूङले बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने निर्देशिका 2070 खारेज गर्ने नेपाल र गणतन्त्र इण्डोनेशिया बीच हुने द्विपक्षीय परामर्श संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र उल्लेखित समझदारी पत्रमा समकक्षीलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो। यस्तै बैठकले नेपाल र गणतन्त्र इण्डोनेशिया बीच कूटनीतिक तथा विशेष राहदानी वाहकलाई भिसा छूट दिने सम्बन्धी सम्झौता स्वीकृत गर्ने र उल्लेखित सम्झौतामा समकक्षीबीच हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले नेपाल इन्टरनेट मोडल यातायात विकास समिति काठमाण्डुलाई दोधारा चाँदनी सुक्खा बन्दरगाह एकीकृत जाँच चौकी निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय पनि गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ़दै गएको बताउनु भएको छ। जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापन पत्र बुझ्दै उहाँले टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट नेपाललाई जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न शान्ति क्षेत्रको प्रस्ताव अघि बढ़ाउने बेला आएको बताउनुभयो। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सभाको चालू पाँचौं अधिवेशन गएराती 12 बजेदेखि अन्त्य गर्नु भएको छ। कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्री परिषद बैठकको सिफारिश अनुसार संविधानको धारा 183 उपधारा 2 बमोजिम चालू पाँचौं अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मधेस प्रदेश सभाको तेस्रो अधिवेशन पनि अन्त्य गरिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्री परिषदको सिफारिश मजिम गए राती 12 बजेदेखि लागू हुने गरी चालू तेस्रो अधिवेशन अन्त्य गर्नु भएको हो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले समाज रूपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताउनु भएको छ। संविधान दिवसको सन्दर्भमा चलचित्र विकास बोर्डद्वारा हिजो आयोजित सांस्कृतिक रूपान्तरण पुरस्कार 2081 कार्यक्रममा मन्त्री गुरूङले चलचित्रको उत्थान गर्न मन्त्रालयले भरपूर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू निजी अस्पतालमा जान नपाउने बताउनु भएको छ। हिजो चितवनमा पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले मन्त्रालयले केही दिन अघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो। निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिट्टै समाधान हुने पनि उहाँले बताउनुभयो। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले कृषिको उत्पादन बढ़ाउन यस क्षेत्रको व्यवसायीकरण गर्न जरूरी रहेको बताउनु भएको छ। नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले हिजो कैलालीको धनगढ़ीमा आयोजना गरेको अन्तर्क्रियामा प्रवक्ता डाक्टर महतले कृषि उत्पादन बढ़ाउन सकिएमा आत्मनिर्भर हुन सकिने बताउनुभयो। सिन्धुलीका किसान जुनार खेतीमा सुडे पुतलीको प्रकोप देखिएपछि चिन्तित बनेका छन्। जुनार खेतीबाट जीविकोपार्जन गर्दै आएका सिन्धुलीका किसान जुनार पाक्ने समयमा सुडे पुतलीको प्रकोप बढेसँगै चिन्तित भएका हुन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
चिन्ता लिएर जाने, भाटा लिएर जाने, हिर्काउने, लहट्ने गर्यो। अब एकछिन लहट्यो, एकछिन पछि आइहाल्छ फेरि बगैँचाका जुनारहरू भुइँमा झरेर सखाप बाहर।
यति बेला सिन्धुलीको जुनार बगैँचामा किसान सुडे पुतलीलाई मार्न लखेट्न राति जाग्राम बसेका छन् भन्दा फरक पर्दैन। भदौको दोस्रो सातादेखि सुडे पुतलीको प्रकोप जुनारमा अत्याधिक देखिन थालेपछि किसान चिन्तित बनेका छन्। गोलन्जर गाउँपालिका 5 का निर्मल रम्तेल,
प्रकोप सुडे पुतलीको बढ़िरहेको छ, निराकरण गर्ने उपायहरू अहिलेसम्म आएको छैन।
रातको समयमा सुडे पुतली अत्याधिक मात्रामा देखा पर्ने भएकोले यसको निगरानी गर्न किसानलाई सहज भने छैन। वर्षभरि मेहनत गरेर पाक्ने लागेको बेला जुनार नष्ट भएपछि किसानलाई निन्द्रा पनि लागेको छैन। गोलन्जर गाउँपालिकाका श्याम रम्तेल,
सुडे पुतलीले लगभग रातमा बसिसकेपछि अलि रातिको समय आउने भएर त्यसले चाहिँ अलिक बढी नै क्षति गरिदिँदो रहेछ। एकै रात 5% जस्तो पनि एकै रातमा सकिदिँदो रहेछ।
सिन्धुलीको सबैभन्दा धेरै जुनार उत्पादन गर्ने गोलन्जर गाउँपालिका जुनार पकेट क्षेत्र पनि हो। यस क्षेत्रमा जुनार सुपरजोनले कृषकहरूका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। तर सुडे पुतलीको प्रकोप नियन्त्रण गर्न रासायनिक विषादी छरेर नहुने भएकोले परम्परागत उपाय अप्नाउन किसानलाई सुझाव दिनुहुन्छ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय सिन्धुलीका प्राविधिक जहान बहादुर कार्की।
कुनै पनि रासायनिक विषादीले एकैचोटि छरेर अरू किरा जस्तो कन्ट्रोल हुन नसक्ने अवस्था भएकोले यसलाई चाहिँ परम्परा अनुसारकै किसानहरूलाई हामीले चाहिँ खास गरी बगैँचामा उज्यालो बत्ती बालिदिने, अरू किरा चाहिँ लाइटमा
सिन्धुलीको जुनार किसानको जीवनसँग जोडिएको छ। व्यावसायिक रूपमा नै जुनार खेती गरेर जीवन गुजारा गर्दै आएका किसान सबैभन्दा बढी यसको मारमा परेका छन्। त्यसैले बेलैमा यस्ता प्रकोपहरूबाट बस्न किसान आफै र सरकारवाला निकायहरूले सजग गराउन आवश्यक देखिन्छ। कमल सरला सुनवार, हिडी नेपाल, सिन्धुली।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजया दशमीको शुभ साइत सार्वजनिक गरेको छ। विजया दशमीको शुभ साइत असोज 26 गते बिहान 11:36 लागि उत्तम रहेको जनाएको छ। त्यस दिन बिहान 8:33 बजे देवी विसर्जनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उहाँले बताउनुभयो। यस वर्षको नवरात्र अर्थात दशैं यही असोज 17 गते बिहिबारदेखि शुरू हुँदैछ। त्यस दिन बिहान 9:16 बजे घट स्थापनाको साइत रहेको समितिले जनाएको छ। साथै असोज 22 गते मंगलबार पचली भैरवी यात्रा, असोज 24 गते बिहिबार फूलपाती र तुलजा भवानी यात्रा बिहान 7:11 बजे र स्थिरासन बिहान 8:43 बजे साइत रहेको समितिले जनाएको छ। त्यसै गरी असोज 30 गते बुधबार कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दशैं समापन हुनेछ। मदन भण्डारी फाउण्डेशनले यस वर्ष मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट रामकृष्ण दुवाललाई सम्मान गर्ने भएको छ। मदन भण्डारी फाउण्डेशनको 25 स्थापना दिवसको अवसर पारेर दुवाललाई मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार 2080 प्रदान गरिने फाउण्डेशनका सचिव सन्तोष रावलले जानकारी दिनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले सार्वजनिक सेवा प्रसारण विधेयक संसदको दुवै सदनबाट पारित भइसकेको सन्दर्भमा संक्रमणकालीन नियम बनाउँदा संघ संगठनको सक्रियता र रचनात्मक भूमिका रहनुपर्नेमा जोड़ दिनुभएको छ। रेडियो नेपालमा क्रियाशील संघ संगठनहरूका पदाधिकारी तथा सदस्यहरूसँग हिजो संयुक्त रूपमा छलफल गर्नुहुँदै कार्यकारी निर्देशक लामाले आफू पनि ट्रेड युनियन कर्मी भएकाले संघ संगठनलाई दबाउ वा खारेज गर्ने भन्दा पनि संघ संगठनले दिएको रचनात्मक सुझावलाई ग्रहण गर्ने बताउनुभयो। उहाँले परम्परागत नेतृत्व शैली भन्दा पनि आधुनिक र स्मार्ट बन्न ट्रेड युनियन नेतृत्वलाई आग्रह गर्दै तालिम क्षमता अभिवृद्धि तथा अभिमुखीकरण सम्बन्धी कार्ययोजना ल्याए व्यवस्थापनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नागढुङ्गा नौबिसे मल्लेखु मुगलिन सड़क निर्माणलाई गति दिन 6 बुधे सहमति भएको छ। हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो। नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच आजदेखि 15 गतेसम्म सगरमाथा फ्रेण्डशिप अभ्यास हुने भएको छ। उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली हिजो चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको खैबर पाख्तुनख्वामा सुरक्षाकर्मी र विद्रोही समूहबीच भिडन्त हुँदा 18 जनाको मृत्यु भएको छ। घानामा 6 सुरक्षाकर्मी र 12 विद्रोहीको मृत्यु भएको पाक सेनाले जनाएको छ। सेनाले विद्रोहीसँगको भिडन्तपछि भारी मात्रामा हतियार गोला बारूद बरामद गरेको जनाएको छ। म्यानमारमा बाढ़ीका कारण मृत्यु हुनेको संख्या करिब 300 पुग्नुका साथै 89 जना बेपत्ता भएको म्यानमारको राष्ट्रिय दैनिक द मिररले जनाएको छ। बाढ़ीले म्यानमारका विभिन्न क्षेत्र तथा राज्यहरूमा असर गरेको र 47,019 परिवारका 1,61,592 बाढ़ी पीड़ितले 425 राहत शिविरमा आश्रय लिएको एक प्रतिवेदनले जनाएको छ। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी मैत्री वातावरण बनाउन सरकारले योजनाबद्ध रूपमा काम गर्ने बताउनु भएको छ। ललितपुर उद्योग वाणिज्य संघले ललितपुरमा आयोजना गरेको 45 वार्षिक साधारण सभामा मन्त्री भण्डारीले आर्थिक मन्दीका कारण व्यवसायलाई परेको आर्थिक संकटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थालिने उल्लेख गर्नुभयो। युवाहरूलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याएको उल्लेख गर्दै मन्त्री भण्डारीले युवा पुस्तामा विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति दुखद भएको बताउनुभयो। मन्त्री भण्डारीले जनतामा देखिएका निराशाको अन्त्य गर्न तीनै तहका सरकार बीच सहकार्य र समन्वय आवश्यक भएकोमा जोड़ दिनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम मानिसमा देखिएका निराशाको अवस्था छिर्दै आर्थिक समृद्धिका लागि महासंघले सरकारसँग सहकार्य गर्दै जाने बताउनुभयो। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रौ गंगा हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको 80% निर्माण कार्य सम्पन्न भएको छ। संघीय सरकार र प्राधिकरणको लगानी निर्यात आयात एक्जिम ब्याङ्क भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा मेग्दीको रौ गंगा गाउँपालिका पालिकामा निर्माणाधीन आयोजना आगामी असार भित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ। विद्युत गृहको मुख्य सिभिल संरचनाको निर्माण सम्पन्न गरी जेनेरेटर लगायत इलेक्ट्रो मेकानिकल उपकरणहरू समेत जडान भइसकेका छन्। प्राधिकरणका कार्यका निर्देशक एवं रौगंगा हाइड्रो पावर लिमिटेडका संचालक समितिका अध्यक्ष कुलमान घिसिङले बिहिबार निर्माण स्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गर्नु भएको छ। कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्या झेल्दै आएको आयोजना आगामी असार भित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिनुभयो। आयोजनाको अनुमानित लागत 9,17,00,000 रहेको छ। नेपालभर रहेका विभिन्न सरकारी अर्ध सरकारी निजी र आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा व्यक्ति वा फर्म मार्फत चल अचल सम्पत्तिको धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गरिनुपर्नेमा जोड़ दिइएको छ। नेपाल भ्यालुएयर्स एसोसिएशनको 6 अधिवेशन उद्घाटन कार्यक्रममा वक्ता इन्जिनियरहरूले त्यस्तो विषयमा जोड़ दिनुभएको हो। कार्यक्रममा पूर्व सांसद सकल देव सुतियारले पेशागत ज्ञान लिएर मात्र काम गर्दा समस्या नहुने बताउनुभयो। कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष अञ्जनी कुमार श्रेष्ठ, नेपाल इन्जिनियर्स एसोसिएशनका उपमहासचिव अनिल मानन्दर लगायतले धितो मूल्याङ्कन प्रक्रियामा देखा परेका समस्या र तिनको समाधानका लागि संस्थागत रूपमा पहल गर्नुपर्ने तथा अघि बढ़ाउनु पर्ने कामका बारेमा चर्चा गर्नु भएको थियो। नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम बीआईएस सञ्चालनको शुरूआत गरेको छ। महासंघका सदस्यहरूको डाटाबेस अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा सिस्टम प्रयोग गरिनेछ। प्रणालीमा महासंघका सदस्यहरूले समेत प्रयोग गर्न सक्ने गरी सम्पूर्ण सदस्यहरूको जानकारी राख्ने व्यवस्था गरिएको छ। प्रणालीको उद्घाटन गर्नुहुँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा प्रणालीले सहजता प्रदान गर्ने बताउनुभयो। वर्खायाम प्रारम्भ भएसँगै सुनसान बनेको अन्नपूर्ण पदमार्गमा वर्खा कम हुँदै गएपछि पर्यटकको चहल पहल बढ़ेको छ। खुम्बुपछिको मुलुकै आकर्षक पदमार्गको रूपमा परिचित अन्नपूर्ण पदमार्गमा हाल दैनिक 150 पर्यटक भ्रमणमा जान थालेका छन्। धारापानी स्थित अन्नपूर्ण संरक्षण केन्द्र आयोजना एक्याप पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरूङले वर्षायाममा दैनिक 2-4 मात्र पर्यटक आउने गरेकोमा हाल पर्यटकको संख्या बढ़ेर दैनिक 150 भन्दा बढ़ी भएको जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको छ। नेपाल वरियताको 176 स्थानमा पुगेको छ। नेपालले पछिल्लो फिफा विण्डोमा कुनै प्रतिस्पर्धा गरेन। दक्षिण एसियाली वरियतामा नेपाल भन्दा माथि भारत 126 र मालदिव्स 163 स्थानमा छन्। यसै गरी भूटान 184, बंगलादेश 186, पाकिस्तान 197 स्थान र श्रीलंका 200 स्थानमा छन्। वरियताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत छ। यसै गरी फ्रान्स, स्पेन, इङ्ल्याण्ड, ब्राजिल, बेल्जियम छन्। करातेकी एरिका गुरूङले खेल जीवनमा अर्को इतिहास रचेकी छिन्। गत वर्ष 19 एसियाली खेलकुदमा रजत जितेकी एरिका 20 एसियन कराते च्याम्पियनशीपको फाइनलमा पुगेकी छिन्। उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन्। नेपाली खेलाड़ी एसियन च्याम्पियनशीपको फाइनलमा पुगेको इतिहास नै यो पहिलो पटक हो। गत वर्ष एसियाडको फाइनलमा किर्गिस्तानको सोफियासँग पराजित एरिकाले यसपटक सोही खेलाड़ीलाई क्वार्टर फाइनलमा हराएकी थिइन्। एरिकाले 19 एसिया पदक जितेको महिला 68 केजीमाथि तौल समूहमा शुक्रबार भएको सेमी फाइनलमा थाइल्याण्डकी खेलाड़ी विरूद्ध 8-0 जित निकाल्दै एरिका फाइनल पुगेकी हुन्। गत वर्ष चीनमा एसियाड भएको हलमा नै शुक्रबार एसियन च्याम्पियनशीप शुरू भएको हो। एरिकाले आइतबार फाइनल खेल्ने टोलीका काता प्रशिक्षक मन्दी काची श्रेष्ठले जानकारी दिनुभयो। कुमितेमा एकजना खेलाड़ीको खेल बाँकी रहेको छ। अन्य सबै खेलाड़ीले पहिलो चरणबाटै बाहिरिएका छन्। काँताको प्रतिस्पर्धा शनिबार हुनेछ। रश्मि कुमार घिसिङले 5 गोल गरेसँगै एपीएफले एन्फा महिला लीगमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। यो एपीएफको 6 जित हो। एपीएफले पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो। त्यसैता 100% जित हात पार्दै 7 खेलबाट 19 अङ्क जोडेको एपीएफले शुक्रबार कोशी प्रदेशमाथि 8-0 गोलको फराकिलो जित निकालेको हो। तेस्रो हार बिहोरेको कोशी 10 अङ्कसहित तालिकाको 5 स्थानमा छ। कोशीमाथि गोलको वर्षा हुँदा अनिता बस्नेतले 2 र अनिता केसीले 1 गोल थपिन्। रश्मि सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छिन्। उनले जारी प्रतियोगितामा आफ्नो गोल संख्या 9 पुर्याएकी छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.3 3 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:52 भयो भने सूर्यास्त भरे साँझ 6:02 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्र संघको 79 महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान। असोज 10 गते प्रधानमन्त्रीले राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुहुने। सामान्य प्रक्रियाबाट फर्चेट हुन नसकेका बेरुजु फर्चेट गर्न सरकारद्वारा समिति गठन। प्रस्तावित प्रधान न्यायाधीश र राजदूत सुनवाईका लागि संसदीय सुनवाई समितिबाट उजुरी आह्वान। र पाकिस्तानको खैबर पाख्तुनख्वामा सुरक्षाकर्मी र विद्रोही समूह बीच झडप हुँदा 18 जनाको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।